زمانوں کی امنگ، باب نمبر 42، روایت۔ فقیہی اور فریسی عید فصح پر یسوع سے ملنے کی توقع رکھتے تھے تاکہ اسے اپنے جال میں پھنسائیں، مگر یسوع ان کے ارادوں سے پیشتر ہی واقف تھا، اس لیے وہ عید فصح میں شامل نہ ہوا۔ پھر فریسی اور بعض فقیہ اس کے پاس جمع ہوئے، وہ یروشلم سے آئے تھے۔ یوحنا 1:7۔ یسوع مسیح ان کے پاس نہ گیا تو وہ اس کے پاس چلے آئے۔ وقتی طور پر ایسے دکھائی دے رہا تھا کہ گلیل کا پورا علاقہ یسوع پر ایمان لے آیا ہے اور مذہبی حکومت کا خاتمہ ہو گیا ہے۔ 12 شاگردوں کے کام کی رپورٹ سے معلوم ہوتا تھا کہ یسوع کے مشن کو مزید وسعت اور تقویت ملی ہے، اس لیے یروشلم میں شرع کے معلم اور مذہبی قیادت یسوع کے خلاف تعصب اور قہر سے بھر گئی۔ یسوع مسیح کی ابتدائی خدمت کے دوران انہوں نے کفر نہوم میں جاسوس روانہ کیے تھے جنہوں نے اس پر سبت توڑنے کا الزام لگایا تھا، مگر اس کی خدمت دیکھ کر وہ الجھن کا شکار ہو گئے۔ اس کے باوجود شرع کے معلم اپنے مقصد کو حاصل کرنے کے لیے تہیا کیے بیٹھے تھے۔ انہوں نے ایک اور وفد بھیجا تاکہ یسوع کے خلاف کوئی الزام ڈھونڈ سکیں۔ پہلے کی طرح اب بھی اس پر یہ الزام تھا کہ یہ روایات کو توڑتا اور خدا کی شریعت کی بے حرمتی کرتا ہے۔ حقیقت یہ تھی کہ تمام روایات کا مقصد یہ تھا کہ وہ خدا کی شریعت کی حفاظت کرنے، مگر اس کے برعکس خدا کی شریعت کی نسبت روایات کی زیادہ پاسداری کی جاتی تھی۔ انہیں خدا کی شریعت سے زیادہ پاک اور مقدس خیال کیا جاتا تھا۔ ان تمام روایات میں جسمانی طہارت پر زیادہ زور دیا جاتا تھا۔ کھانا کھانے سے پہلے ایسی کسی روایت کو ٹالنا گناہ خیال کیا جاتا تھا۔ ایسی طہارت سے متعلق بے شمار قوانین موجود تھے جن کو سیکھنے میں تقریباً تمام عمر درکار تھی۔ وہ جو ان قوانین کو مانتے، اس ان کی ساری عمر صفائی ستھرائی میں گزر جاتی۔ یوں وہ خدا کے احکام کی شریعت پر توجہ نہ دے سکتے۔ بہرحال ان مذہبی رہنماؤں نے براہ راست یسوع کو ان روایات کو توڑنے کا نشانہ نہ بنایا، بلکہ اس کے شاگردوں پر نکتہ چینی کی۔ انہوں نے کہا، تیرے شاگرد بزرگوں کی روایت کو کیوں ٹال دیتے ہیں کہ کھانا کھاتے وقت ہاتھ نہیں دھوتے؟ متی 2:15۔ جب سچائی کا کلام کسی روح تک خاص قدرت کے ساتھ پہنچتا ہے تو ابلیس اپنے حواریوں کو ابھارتا ہے کہ کسی معمولی بات پر جھگڑا کھڑا کر دیں۔ یوں وہ اصل مسئلہ سے لوگوں کی توجہ ہٹا دیتا ہے۔ جب ابلیس ایسا کرتا ہے تو یہ وہ وقت ہوتا ہے جب خداوند خدا اپنے لوگوں کے لیے نہایت عجیب و غریب کام کرنا چاہتا ہے۔ اس لیے ان کو ایسی کشمکش میں شمولیت نہیں کرنی چاہیے جو ان کی تباہی کا باعث ہو۔ ہمیں سب سے زیادہ یہ خیال ہونا چاہیے، کیا میں خدا کے بیٹے پر بچانے والے ایمان کے ساتھ بھروسہ رکھتا ہوں؟ کیا میری زندگی الہی شریعت کے مشابہ ہے؟ جو بیٹے پر ایمان لاتا ہے ہمیشہ کی زندگی اس کی ہے، لیکن جو بیٹے کی نہیں مانتا زندگی کو نہ دیکھے گا۔ یوحنا 36:3۔
اگر ہم اس کے حکموں پر عمل کریں گے تو اس سے ہمیں معلوم ہوگا کہ ہم اسے جان گئے ہیں۔ 1 یوحنا 3:2۔
مسیح یسوع نے نہ اپنے لیے اور نہ اپنے شاگردوں کے لیے کوئی عذرداری پیش کی۔ اس نے الزامات کا حوالہ دیے بغیر انسانی روایات کی بات کو آگے بڑھایا۔ اس نے ان پر واضح کیا کہ جس کا تم دوسروں پر الزام لگاتے ہو خود وہی کچھ کرتے ہو۔ تم اپنی روایت سے خدا کا حکم کیوں ٹالتے ہو؟ کیونکہ خدا نے فرمایا ہے، تو اپنے باپ کی اور اپنی ماں کی عزت کرنا، اور جو باپ یا ماں کو برا کہے وہ ضرور جان سے مارا جائے۔ مگر تم کہتے ہو کہ جو کوئی باپ یا ماں سے کہے کہ جس چیز کا تجھے مجھ سے فائدہ پہنچ سکتا تھا وہ خدا کی نظر ہو چکی، تو وہ اپنے باپ کی عزت نہ کرے۔ متی 4:15-6۔ یوں وہ پانچویں حکم کو ٹال رہے تھے، مگر بزرگوں کی روایت کے بارے وہ بڑے غیور تھے۔ وہ لوگوں کو سکھاتے تھے کہ والدین کی مدد کرنے سے ہیکل کی خدمت کرنا زیادہ ضروری ہے، اور جو چیز خدا کی نظر کر دی جاتی، خواہ والدین کو اس کی کتنی ہی ضرورت کیوں نہ ہوتی، وہ پوری چیز یا اس کا جز بھی والدین کے لیے استعمال کرنا اس نظر کی بے حرمتی کے برابر خیال کیا جاتا تھا۔ ایسے نافرمان بچے کو صرف یہ کہنا ہوتا تھا کہ خدا کی نظر، یعنی قربن۔ اس ملکیت کو وہ ساری عمر اپنے پاس رکھ کر اپنے لیے استعمال کر سکتا تھا، مگر والدین خواہ کتنے ہی ضرورت مند کیوں نہ ہوں، اس میں سے ذرا بھر بھی استعمال کرنے کے روادار نہ ہوتے تھے،
और जब वो बच्चा वफात पा जाता तो वो चीज या मलकियत हैकल की हो जाती। इसी तरह वो जीते जी और मर कर भी आजाद होता था कि खुदा की आड़ लेकर वालदैन से धोखा करे और बेगुनाह रहे। खुदावन यसु मसीह ने खुदा की हदीये और नजराने देने के बारे में न अपने आमाल से न गुफ्तार से कभी भी इंसान के इस फर्ज में कमी का इजहार न किया। ये तो खुदावन यसु मसीह ही था जिसने हदियों के बारे तमाम अहकाम जारी किए। जब वो उस दुनिया में था तो उसने उस बेवा की बड़ी तारीफ की जिसने अपना सब कुछ हैकल के खजाना में डाल दिया, मगर काहिन और रब्बी खुदा के नाम पर दरपर्दा अपनी अजमत के खाहां होते थे। वो लोगों को धोखा देते थे और लोगों को भारी बोझ उठाने पर मजबूर करते थे जो खुदावन की तरफ से आयद न हुए थे। हत्ता के मसीह खुदावन के शागिर्द भी पूरी तरह रब्बियों के इख्तियार के जुए से आजाद न थे। अब रब्बियों की नीयत से पर्दा उठाते हुए यसु मसीह उन सब को इंसानी रिवायात से आजाद करने का ख्वाह था जो खुदा की खिदमत करना चाहते थे। इसलिए यसु ने उन्हें झड़क कर कहा, ए रियाकारो, यसैया ने तुम्हारे हक में क्या खूब नबूवत की कि ये उम्मत जबान से तो मेरी इज्जत करती है मगर उनका दिल मुझसे दूर है और ये बेफायदा मेरी परस्तिश करते हैं क्योंकि इंसानी अहकाम की तालीम देते हैं। मत्ती 7:15-9। खुदावन यसु मसीह का कलाम फरीसियों के पूरे निजाम पर जरबकारी था क्योंकि वो अपने अहकाम को शरीयत के अहकाम पर तरजीह देते थे। दूसरे लफ्जों में वो खुद को खुदा पर फौकियत दे रहे थे। यरूशलेम से आने वाला ताइफा गुस्सा से भर गया क्योंकि वो यसु पर यह इल्जाम साबित ना कर सके कि वो शरीयत का तोड़ने वाला है। जो कुछ उन्होंने सुना और देखा वो ये कि यसु खुदा की शरीयत को रब्बियों की रिवायात पर तरजीह देता है क्योंकि शरीयत की रूह जो यसु ने बताई उसके मुकाबला में रिवायात बेमानी होकर रह गईं। उसके बाद भेड़ को अपने शागिर्दों को यसु मसीह ने मजीद वजाहत करते हुए समझाया कि नापाकी बाहर से नहीं बल्कि इंसान के अंदर से निकलती है, यानी बुराई के काम और ख्यालात जिनका ताल्लुक रूह से है इंसान के अंदर पैदा होते हैं, यही उसे पाक या नापाक ठहराते हैं। शागिर्दों ने जासूसों के चेहरे पर गुस्से के आसर मुलाहिजा किए जब यसु ने उनकी झूठी तालीम के परखचे उड़ा दिए क्योंकि उन्होंने जासूसों को बकवास करते सुना। वो यसु की तालीम से तसल्ली पजीर न थे और बदला लेने पर तले हुए थे। चुनाचे वो यसु के पास आकर कहने लगे कि क्या तू नहीं जानता कि फरीसियों ने ये बात सुनकर ठोकर खाई। मत्ती 12:15। शागिर्दों का ख्याल था कि यसु उनके पास जाकर अब ऐसा कलाम करे जिससे उनके दिनों से गुस्सा और बदला लेने का ख्याल जाता रहे, मगर यसु ने फरमाया, जो पौधा मेरे बाप ने नहीं लगाया जड़ से उखाड़ा जाएगा। मत्ती 13:15।
रवायात जिनकी ये पासदारी करते हैं दुनियावी हैं ना कि आसमानी। लोगों में उनका कैसा भी इख्तियार क्यों ना हो, वो खुदा के इम्तिहान में पूरी नहीं उतर सकती। हर एक ईजाद जो इंसान खुदा के अहकाम के इवज पेश करेगा उस दिन फजूल साबित होगी जब खुदा विंद हर एक फेल को हर एक पोशीदा चीज के साथ ख्वा भली हो ख्वा बुरी अदालत में लाएगा। खुदा के अहकाम के एवज में इंसानी रिवायात और अहकाम अभी खत्म नहीं हुए। हत्ता के मसीहियों में ऐसी रसूम और त्यौहार में जो कदीम बुजुर्गों की रिवायात से किसी लिहाज से भी बेहतर नहीं, और ये मजहबी रसूम और त्यौहार इंसान की ईजाद हैं और उन्होंने खुदा की शरीयत को हटाकर अपना मकाम बना रखा है। जो इंसान इन रिवायात से चिमटे हुए हैं अगर कोई उनको सिखाने की कोशिश करता है कि आप गलती पर हैं तो वो उससे नाराज हो जाते हैं। आज जब हम खुदा के अहकाम और यसु के ईमान की गवाही देते हैं तो हमें भी उसी दुश्मनी का सामना है जो यसु के दिनों में थी। खुदा की बकिया कलीसिया के बारे लिखा गया है, और अजदहा को औरत पर गुस्सा आया और उसकी बाकी औलाद से जो खुदा के हुक्मों पर अमल करती है और यसु की गवाही पर कायम है। मुकाशफा 17:12। मगर जो पौधा मेरे बाप ने नहीं लगाया वो जड़ से उखाड़ा जाएगा। जो कलीसिया के बराए नाम बुजुर्ग माने जाते हैं उनके इख्तियार की जगह हमें आसमानी बाप के इख्तियार की पैरवी करना लाजिम है। बुजुर्ग दाऊद का कहना है, मैं अपने सब उस्तादों से अकलमंद हूं क्योंकि तेरी शहादतों पर मेरा ध्यान रहता है। मैं उम्र रसीदा लोगों से ज्यादा समझ रखता हूं, क्योंकि मैंने तेरे कवानीन को माना है। जबूर 99:119-100। आइए हम इंसानी रिवायात, रस्म व रिवाज को पसे पुष्ट डालकर खुदा की शरीयत की पैरवी करें। ये बेफायदा मेरी परसुतिश करते हैं, क्योंकि इंसानी अहकाम की तालीम देते हैं। मत्ती 9:15।